कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश नेउपाने। आजको कृषि संवादमा हामी स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालन गरेका कृषिसँग सम्बन्धित कार्यक्रम कस्ता छन्, विगतदेखि पालिकाले कृषिसँग जोडिएका कार्यक्रमहरू जति पनि सञ्चालन गरेको छ ती कार्यक्रमहरू कतिको प्रभावकारी छन्, फेदीखोलाका किसानले गाउँपालिकासँग गरेका अपेक्षा कस्ता छन् र गाउँपालिकाको प्राथमिकतामा कृषि कतिको परेको छ जस्ता प्रश्नहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी। यहाँलाई कृषि संवादमा स्वागत छ।
धन्यवाद सर, नमस्कार।
अहिले आम रूपमा उठिरहेको एउटा प्रश्न के भने, नेपाल कृषि प्रधान देश हो, कृषि प्रधान देशमा मुलुकको अर्थतन्त्रसँग जोडिने, प्रत्यक्ष रूपमा जोडिने भनेको कृषि नै हो, सम्भावना बढी भएको क्षेत्र कृषि नै हो, तर कृषिमा युवाहरूको आकर्षण छैन, स्थानीय ठाउँहरू गाउँहरू युवा विहीन बनेका छन्, कृषि कर्ममा जोडिनका लागि गाउँमा रहेका बुढापाका मानिसहरू सक्षम छैनन्, जनशक्तिको अभाव छ, यस हिसाबले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिने कृषिको विकास विस्तारमा कतै सोचे जस्तो विकास विस्तार सम्भव हुँदैन कि भन्ने एउटा, यो कृषिसँग जोडिएको एउटा महत्त्वपूर्ण प्रश्न छ। फेदीखोलाको सन्दर्भमा के छ
यो? हाम्रो मात्रै पालिकाको समस्या होइन, राष्ट्रिय समस्या बनिरहेको छ। तथापि यसको बावजुद पनि केही आशा लाग्दै उपलब्धिहरू हामीले गरिरहेका छौँ। यदि वैदेशिक रोजगारमा जान खोजिरहेका युवाहरूलाई केही उद्यम गर्न चाहनेको हकमा गाउँपालिकाले आफ्नै युवा उद्यम कार्यक्रम मार्फत पनि समावेश गरिरहेका छौँ र त्यहाँ थुप्रै किसानहरूलाई चाहिँ हामीले 3-4 मोडलबाट कामहरू चाहिँ गर्न खोजिरहेका छौँ र विगतमा अघिल्लो कार्यकालको पनि त्यहाँको प्रमुख भएर त्यहाँको नीति कार्यक्रम योजनालाई कन्टिन्यू गर्दै यो वर्षसम्म करिब अहिले 9 त्यो आफ्नै पोलिसीबाट गाइडेड भएर काम गरिरहेका छौँ, ताकि पालिकाले एउटा असल अभ्यासहरूमा हामीले सुरुदेखिबाटै किसानहरूलाई सूचीकृत गरेर एउटा कस्तो खालको किसान हो भन्ने कुराको चाहिँ एउटा हाम्रो इन्टर्नल मापदण्ड त्यहाँभित्र छ। जस्तै उत्पादन गर्न खोज्ने किसानलाई हामीसँग 5 कृषि सहकारीहरू छ, त्यो सहकारी मार्फत चाहिँ उत्पादनमा आधारित अनुदान 15% जो किसानले काम गर्छ र जसले उत्पादन गर्छ र उत्पादन गरेको कुरा बिक्री अथवा बेचबिजन गर्नको निम्ति ल्याउँछ त्यसले 15% नगद अनुदान पाउँछ र दोस्रो चाहिँ किसानहरूको उत्पादनको यति धेरै भ्यालु र महत्त्व स्थानीय सरकारले दिइरहेको छ फेदीखोला गाउँपालिकाले, जसले मूल्य पाउँदैन कि भन्ने कुराको आशंका छैन। हामीले चाहिँ किसानको लागत कति पर्छ त्यसको आधारमा न्यूनतम समर्थन मूल्य मिनिमम सपोर्ट प्राइसको चाहिँ ग्यारेन्टी गर्दैछ। 26 प्रकारको तरकारी बारीहरूमा चाहिँ यो हामीले 2076 कन्टिन्यू अहिले पनि गर्दै आइरहेका छौँ र किसानको चाहिँ उत्पादनलाई बजारसम्म पुर्याउनुको निम्ति एग्रो एम्बुलेन्स, कृषि एम्बुलेन्स यो पनि नेपालमा हामीले सबैभन्दा पहिलो प्रयोग गरेको यो टर्मोलोजी पनि हो र त्यो सुविधा पनि हो। जसरी मान्छेलाई हामी रिसेन्टली बिरामी हुँदा हस्पिटल पुर्याउनु पर्छ त्यत्तिकै किसानको उत्पादन त्यति भ्यालु छ,
भनेको उत्पादन फल्ने बित्तिकै कसरी बजारमा ल्याउने,
कसरी ल्याउने, त्यसको ढुवानीको समस्या नहोस् भनेर हामीले प्रत्येक सहकारी मोडल मार्फत कृषि उप सहकारीहरूले गाउँपालिका र कृषि उप सहकारीको साझेदारीबाट त्यसरी बजार मार्केटसम्मको एउटा जोड्ने काम चाहिँ गाउँपालिकाले गरिरहेको छ।
यहाँ अघिल्लो कार्यकालको पनि गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ, स्थानीय किसानलाई प्रत्यक्ष उनीहरूको जिन्दगीमा चाहिँ सकारात्मक प्रभाव पाउने गरी गाउँपालिकाले सुरुवात गरेका अलि राम्रा खालका जो सफलता उन्मुख छन् त्यस्ता कृषिका कार्यक्रमहरू के रह्यो?
हिजो चाहिँ तपाईँको झोलामा डकुमेन्ट बनाएर लिएर विभिन्न अनुदान खाने किसानहरू थिए भने अहिले त्यो टोटल्ली ब्लक, काम गर्नेले पाउने हो, नगर्नेले पाउँदैन। जसले उत्पादन गर्छ त्यसले चाहिँ तपाईँको अनुदान पाउँछ, त्यो रेकर्डमा देखिन्छ, त्यो व्यवस्थित छ। त्यस कारणले गर्दाखेरि यो एउटा हाम्रो महत्त्वपूर्ण कार्यक्रम छ भने, अर्को हामीले कृषि एम्बुलेन्सको कुरा गऱ्यौँ, अर्को चाहिँ हाम्रो अहिले ल्यान्ड युज प्लान भूमिको चाहिँ वर्गीकरण गराएको छ, त्यसमा सबैभन्दा धेरै जग्गा चाहिँ हामीले कृषि योग्य जमिनहरू बचाएको छौँ, कतिपय आवासमा प्लटिङहरूमा लग्ने भन्ने कुराहरूलाई एकदम त्यसलाई हामीले प्रोत्साहन गरेकै छैनौँ। त्यसको वास्तविकताको आधारमा चाहिँ एकदम ठुलोसँग त्यसलाई लगाएको छौँ र अहिले हामीले भूमि ब्याङ्कको कन्सेप्ट गत वर्षबाट नीति कार्यक्रममा राखेर अहिले कार्यविधि बनाएर अहिले यो वर्ष 83-84 नीति कार्यक्रम र बजेटले यो बाँझो जग्गालाई उपयोग गर्ने वर्षको रूपमा चाहिँ हामीले एकदम कडाइका साथ लग्दैछौँ। केही आर्थिक ऐनबाट पनि नियमन गरेका छौँ, जसको जग्गा जमिन छ त्यसले आफैमा कमाउनु पर्यो, यदि उसले सक्दैन विविध कारणले वैदेशिक रोजगारमा छ अथवा घर छोडेर गाउँ छोडेर जग्गा जमिन ऊ बजारमा बस्छ तर आफ्नो गाउँमा उर्वर जमिनहरू बाँझो छ, त्यस्तो जग्गालाई चाहिँ भूमि ब्याङ्कमा दिनु पर्यो। भूमि ब्याङ्क पनि क ख ग घ गर चारवटा वर्गीकरणभित्र राखेको छ।
कसरी वर्गीकरण
त्यसको चाहिँ अब्बलता त्यसलाई हामीले गर्छौँ, बाटोको उपलब्धता, सिँचाइको उपलब्धता, सडकको पहुँच र उर्वर क्षमता, यो चार पाँचवटा विषयलाई त्यसको इन्डिकेटर बनाएर त्यो उपयुक्त भएको चाहिँ क वर्गमा पर्छ, अलिकति सेकेन्ड भएको चाहिँ खमा, त्यसपछि गमा गरेर अनि त्यसमा चाहिँ पकेट क्षेत्रहरू हामीले काम गर्न सक्छौँ। सबै चाहिँ तपाईँको कृषि उत्पादन, पशुपालन अथवा एग्रो प्रोसेसिङमा हामी पोखराबाट नजिक छौँ नि, मान्छेहरूले एकदम लगानी गर्न खोजिरहेछ तर जग्गा प्रशासनको कारणले गर्दा लगानी मैत्री वातावरण बन्दैन।
फेरि खोलामा
हजुर
लगानी गर्न खोज्नेले कुन क्षेत्रमा लगानी गर्न खोजिरहेछ, कृषिको कुन क्षेत्रमा वा पशुपालन वा केमा लगानी गर्न खोजिरहेको पाइन्छ, किसानहरूको आकर्षण कुन क्षेत्रमा छ, पशुपालनमा छ कि खेती तरकारीमा छ कि अन्नबालीमा छ कि केमा छ, र पालिकाको फोकस केमा छ अलिकति बताइदिनु।
हामीले मुख्य कुरा चाहिँ हामीले अहिले सँगसँगै बढाउन खोजेको भनेको तरकारी पकेट क्षेत्र हाम्रो पालिकाहरू चाहिँ अलिक बढी 7-8 जस्तो छ, हामीले अलिकति निर्यात पनि गर्छौँ, र दोस्रो भनेको दुग्धजन्य उत्पादन, त्यसमा पनि अब ठुलो ठुलो फर्महरू मार्केटमा लगिरहेको छ। तेस्रो भनेको हाम्रो मासुजन्य उत्पादनमा चाहिँ ब्रोइलरको मासुहरू, खसीहरू, बोकाहरू, अन्डाहरूमा चाहिँ एकदम कम छ, लियर्सको चाहिँ अलि अन्डाहरू चाहिँ सुरु भएको छ। अलिक ठुलो ब्लकमा चाहिँ हामी मौरीको मह उत्पादनमा जोडिया छौँ।
मूलभूत रूपमा किसानका लागि आवश्यक पर्ने भनेको सिँचाइ, मल, बिउ, प्रविधि, सङ्कलन केन्द्रहरू र बजार। फेदी खोलाका किसानलाई यिनीहरूको उपलब्धता कस्तो छ?
हामीलाई मलको निम्ति चाहिँ समस्या छैन, हामी सहकारी मोडलबाट सम्बन्धित वाडाको केन्द्र केन्द्रमा रहेको ठाउँहरूबाट मलहरू चाहिँ वितरण हुन्छ। अलि बढी हामी रासायनिक भन्दा पनि अहिले जैविक मलतिर बढी केन्द्रित गरिरहेका छौँ, किनकि हामी मह र मौरीमा प्रवेश गर्दाखेरि त्यसको प्रत्यक्ष असर माटोदेखिबाट पर्यावरणसम्म पर्ने हुँदा र अलिकति ठुलो भोल्युममा चाहिँ हामी रैथानी बालीतिर बढी केन्द्रित गर्न खोजिरहेछौँ, जहाँ जस्तो जमिन छ। अलि ल्यान्ड युज प्लानमा चाहिँ अब तपाईँको कस्तो छ भने जग्गा चाहिँ अलि चक्लाबन्दी गरेर ठुलो ठुलो बनाउन मिल्ने हाम्रो चाहिँ धेरै फाँटका जग्गाहरू चाहिँ कम छ, तर एकै ठाउँमा जस्तो जग्गा जमिन छ त्यसैको आधारमा खेती प्रणाली भन्नाले अब क्रप्स पुलिङ बालीलाई एकीकृत गर्ने योजनाबाट चाहिँ हामी अहिले गर्न खोजिरहेछौँ।
मौरीको व्यावसायिक प्रवर्धनका लागि यहाँहरूले गरिरहनु भएको चाहिँ के हो?
गाउँपालिका र प्रदेशको साझेदारीमा एउटा कार्यक्रम थियो, त्यसमा करिब 1,20,00,000 बराबरको अघिल्लो आर्थिक वर्षमा हामीले व्यावसायिक किसानहरू बनाउने हिसाबले सिलेक्सन गऱ्यौँ। एकैचोटि 24 किसानलाई 25 मौरीको घारको दरले हामीले करिब 600 मौरीको घार एकै ठाउँमा 70% पालिकाको लगानी, 30% किसानको लगानी गरेर ताकि उहाँहरू चाहिँ व्यावसायिक मोडलबाट जानुहोस्, उहाँ चाहिँ गुरु किसान होस् र त्यसले अरूलाई पनि सिकाउने माध्यम होस्, उहाँको कम्तीमा पनि आफ्नो व्यवसाय सञ्चालन गर्दाखेरि घर गृहस्थी त्यो उत्पादनले आफूलाई प्रशस्त पुग्ने गरी त्यसमा सपोर्ट होस् भनेर अहिले यो पटक फेदीखोला गाउँपालिकाले 120 किसानलाई गुरु किसानको रूपमा उहाँहरूलाई त्यहाँको वातावरणदेखि टेक्निकल कुराहरू सबैको बारेमा प्रशिक्षण गरेर तालिम दिएर अब उहाँहरूलाई फेरि यो वर्ष नयाँ यो पटक चाहिँ करिब हामीले 8-10,000 चाहिँ मौरीको घार पुर्याउने लक्ष्यका साथ र त्योबाट उत्पादन भएको महलाई अथवा घारबाट चाहिँ बिक्री वितरण गरेर आउने आम्दानीलाई त्यसलाई एउटा बजारको मोडलसँग जोडेर अगाडि बढाउने भनेर फेदीखोला गाउँपालिकाले अस्ति हामी प्रथम मौरी दिवस असारको 4 सम्पन्न गर्यौँ।
त्यसै गरी यो फेदीखोलालाई चिनाउने अन्य चाहिँ कृषिका क्षेत्रहरू के के छन्?
कृषिमा हाम्रो जस्तै तरकारीको चाहिँ हाम्रो उत्पादन क्षेत्र पकेट क्षेत्रहरू हो, त्यो अहिले ब्लकमा कन्भर्ट हुँदैछ। हामी त्यो तरकारी पनि फेदीखोलालाई चिनाउँछ, हामी तरकारीमा पनि पोखराको एउटा ठुलो मार्केटमा हाम्रो निर्यात हुन्छ र जिल्लाको सदरमुकामसम्म पुर्याउँछौँ र अझै त्योभन्दा बढी भयो भने हामीले तराईसम्म झार्न मिल्ने सम्भावना पनि उत्तिकै छ। अर्को त्यसो भने दुधमा पनि उत्तिकै उत्पादन हुन्छ, करिब 6 बराबरको निर्यात हुन्छ दुधमा पनि, पोल्ट्रीजन्य निर्यातहरू हो। त्यसरी हामीले तपाईँको फलफुलमा अहिले यो वर्ष करिब हामीले 50,000 हामी आइसकेपछि सुन्तलाका बिरुवाहरू चाहिँ रोपण भएको छ, त्यो हुर्किरहेको छ, त्यो बगैँचाहरू व्यवस्थापन भइरहेछ र अहिले कफीमा पनि हामीले ठुलो हात हालिरहेछौँ। कफीमा पनि यो वर्ष मात्रै 2200 रोपनीमा करिब 25,000 बिरुवा सुरुवात चाहिँ हामीले कफीमा पनि सुरुवात गरेका छौँ र अर्को वर्ष पनि यसलाई अलिकति पछिल्लो समयमा जसरी कफीको एउटा संस्कृति हुर्किरहेको छ कफी कल्चरको रूपमा यसलाई पनि पालिकामा त्यो हाइटमा हुने करिब 800 देखि 1400 हाइट हाम्रो धनै 800 देखि 2100 हाइट छ पालिकाभित्रको त्यो भेरिएसनमा हामीले के काम गर्न सक्छौँ भन्ने कुराको हामीसँग सम्भाव्यता अध्ययन त्यसको बारेमा फिल सबै तयार भएको हुँदाले हामीले अलि बढी किसानहरूलाई अब ब्लक मोडलबाट काम गर्नुपर्छ भनेर हिजो सानसानो टुक्री कार्यक्रमहरू हुन्थ्यो भने अब अहिले ठुल्ठुलो ब्लक अलि व्यावसायिक मोडलमा हामी प्रवेश गरेर
किसानहरू चाहे सङ्घ सरकारसँग होस् चाहे प्रदेश सरकारसँग होस् चाहे स्थानीय सरकारसँग होस् कृषिमा अनुदानको अपेक्षा गर्छन्।
हजुर हजुर,
अनुदानमूलक कार्यक्रमहरू के कस्ता छन् पालिकाका?
किसानको सशक्तिकरण गर्ने कुरा भयो, अर्को उत्पादन गर्नेले पाउने कुरा भयो उत्पादन माथि अनुदान, अर्को चाहिँ तपाईँको मिनिमम सपोर्ट प्राइस भन्यो न्यूनतम समर्थन मूल्य, कृषि ध्वनीमा सपोर्ट, साना सिँचाइमा सहयोग, मल र बिउहरूमा सहयोग, हामीले मुख्य गरी प्राविधिक सहयोग यति कुराहरूमा, अनि बिमामा सपोर्ट जस्तै हलगोरु पाल्ने किसानहरू हुनुहुन्छ अनि यन्त्रीकरणमा सपोर्ट गर्ने कुराहरू छ, यसरी चाहिँ गाउँपालिकाले अनि बजार प्रबन्धको कार्यक्रम हाट बजार व्यवस्थापन यस्तोमा चाहिँ हामीले सहयोग गरिरहेछौँ।
आज स्याङ्जाको फेदी खोलाका किसानलाई व्यावसायिक किसानको रूपमा विकास गर्नका निम्ति कृषि प्रविधि र यान्त्रिकीकरणमा यहाँहरूले के गरिरहनु भएको छ?
जस्तो गाउँपालिकाको जग्गाको भू बनावट हिजोदेखि उत्पादनको परम्परागत जे अवस्था थियो त्यसलाई र अब नयाँ फाँटहरूमा चाहिँ हामीले यन्त्रीकरणको प्रभाव जस्तै हाते ट्र्याक्टरको व्यवस्था है, अब त पुरानो तरिकाको जुन हिजो साना फोटाहरू त्यसमा खनजोत गर्न पनि अथवा यन्त्रीकरण पुर्याउन सानो ट्र्याक्टरहरू लैजान पनि गाह्रो ठाउँहरूमा हलगोरुबाट त्यो परम्परागत गर्दै आएको जैविक खेती प्रणालीलाई पनि हामीले कन्टिन्यू लगिरहेछौँ दुइटै। गत वर्ष हामीले 174 किसानहरूलाई चाहिँ हलगोरुमा आधारित प्रोत्साहन गऱ्यौँ प्रति किसानलाई 10,000 दरले। यो वर्ष पनि हाम्रो अब हामी 2-4 दिनमा यो कार्यक्रम पनि हामी गर्दैछौँ यो काठमाडौँबाट फर्केपछि लगतै, र कृषि यन्त्रीकरणमा पनि त्यतिकै छ तर त्यो चाहिँ जग्गाको बनावट र त्यसको व्यावसायिक मोडलको आधारमा हामीले दुईटा कार्यक्रमलाई सँगसँगै लगिरहेछौँ।
युवाहरूलाई लक्षित गरेर कृषि युवा उद्यम कार्यक्रम सुरुवात गरेका छौँ भन्नुभयो, यसमा चाहिँ युवा किसानहरूलाई कसरी जोड्नु भएको छ?
बुवा आमाले नि विश्वास नगर्ने छ क्या आफ्नो छोराछोरीलाई, तर त्यो विदेश जान पर्यो भने त्यसको आफन्तहरू त्यसलाई सहकारीहरूदेखि अन्यले पनि लोन पत्ताउने
सहयोग गर्न
लालायत हुने
तर गाउँमै केही गर्छु भन्ने
के गर्छु भन्नेले नपाउने हो त्यस्तो किसान 16-40 युवा उमेरलाई हामीले युवा उद्यम भन्ने कार्यक्रम छ, त्यो कार्यक्रमले 5,00,000 रुपियाँ हामीले चाहिँ बिना ब्याज बिना धितो लोन प्रवाह गर्छौँ र उहाँहरूले चाहिँ पहिलो चाहिँ आफ्नो बिजनेस प्लान ल्याउनुहुन्छ र त्यति 5,00,000 मात्रै पुगेन भने उहाँले ब्याङ्क तथा वित्तीय सहकारीहरूमा सफ्ट लोन गाउँपालिका नै बसेर हामीले सिफारिस गर्छौँ। त्यसरी पनि युवाहरूलाई चाहिँ हामीले जोडिरहेको हुन्छौँ र पहिलो वर्ष चाहिँ लगानीको वर्ष चाहिँ उहाँहरूले लोन लिइसकेपछि आफ्नो स्ट्रक्चरमा लाग्नुहुन्छ, दोस्रो वर्षबाट अलिकति आमदानीमा गएपछि त्यसको 10% दरले फिर्ता गर्नु पर्यो लग एवं 20% 30% अन्तिममा चाहिँ सबै पैसा चाहिँ 5 वर्षभित्र फिर्ता गर्नुपर्छ। त्यो घुम्ती कोषमा मोडलबाट चाहिँ हामीले अहिले करिब 1,34,00,000 रुपियाँ चाहिँ त्यो युवा किसानहरूमा लगानी भएको छ।
पालिकाको कृषिको उन्नतिका निम्ति कार्यक्रम सञ्चालन गरिरहँदाखेरि पालिकाले पालिकाको एज अ प्रमुखका हिसाबले यहाँले देखिरहनु परेका भोगिरहनु भएका समस्याहरू चाहिँ
पोलिसीमा थोरै समस्या छ। कस्तो छ भने सङ्घीय सशर्तबाट आउने योजनाहरू स्थानीय भूगोल केन्द्रित नभइकन सालो डालोमा देशै भोरिकोलाई आधार बनाएर बनाएको हुन्छ। जस्तै हाम्रो जस्तो पहाडी जिल्लाहरूमा चाहिँ पकेट क्षेत्रको चाहिँ एउटै कार्यविधि हुनुपर्छ। जस्तै 140 रोपनीको एउटा पकेट भन्यो होइन, त्यो कतिपय ठाउँमा त्यो नपुर्याउन सक्ने अवस्था पनि हुन्छ। जस्तो बिमाको कार्यक्रमहरूमा तोकिएका चाहिँ बिमाका अभिकर्ताहरूले किसानलाई टाइमली सपोर्ट नगरिरहँदा अथवा त्यसको क्षतिपछिको मूल्याङ्कन गरेर समयमा भुक्तानी दिने कार्यक्रमहरूमा समस्या आउँदो रहेछ। कुखुरामा हेरौँ, कुखुरामा अहिले जस्तै अब बर्ड फ्लूको कुरा आयो है, अब स्वाइन फ्लू जस्तै सुँगुरमा आयो, त्यसले एकैचोटि क्षति हुँदाखेरि ती किसानहरूको लगानी पनि नउठ्ने अवस्था छ। त्यसमा सङ्घीय सरकारबाट अलि राम्रै सपोर्ट गर्नुपर्छ, यी कुराहरूमा अन्यता छ। जस्तै स्याङ्जाको हकमा हाम्रोमा सबै 1,40,00,000,000 भन्दा बढीको सुन्तला निर्यात हुन्छ हाम्रो जिल्लाबाट, तर त्यो चेन अफ भ्यालुमा चाहिँ कसरी अलि बढी मूल्य पाउने, धेरै उत्पादन भएको बेला हुँदा मूल्य कम हुन्छ, हामीले कोल्ड रुममा राख्यौँ कोल्ड स्टोरमा राख्यौँ, स्याङ्जामा एउटा ठुलो छ, तर ती कोल्ड रुममा राखेको ठाउँहरूमा पनि सुन्तला कुहियो, कुहिसकेपछि किसानले पाउनुपर्ने उचित क्षतिपूर्तिहरू प्रदेशले पनि दिन सकेन, सङ्घले पनि दिन सकेन, स्थानीय तहले त मलम लाउने थोरै थोरै काम त हामी गरि नै राखेका छौँ। जहाँसम्म छ अलिकति प्रदेशको भूमिका कृषिमा चाहिँ अब त्यो प्रदेशका कार्यालयहरू चाहिँ वडा कार्यालय लागि जस्तो कार्यक्रम सञ्चालन गर्ने भए उनीहरूले टेक्नोलोजीमा चाहिँ सपोर्ट गर्नु पर्यो, विज्ञको हिसाबले चाहिँ प्रविधिसँग ल्याबहरूको सपोर्ट, यस्तो कुराहरू चाहिँ अलिकति गजबले लिएर जानुपर्छ। अहिलेकै सरकारको म कुरा गरिरहँदाखेरि तपाईँको हेर्नुहोस् 0.3% मात्रै खुद लगानी कृषिमा छ, ठुलो पैसा चाहिँ करिब 36-37 अर्ब जस्तो मल किन्न मात्रै छ, बाँकी पैसा अनुसन्धानमा छैन, कृषि प्रसारमा छैन, यान्त्रिकरणमा छैन, है त प्रविधिमा सपोर्टका कुराहरू परै जाओस्। अघिल्लो चोटिको भन्दा पनि अहिले यो वर्ष करिब करिब 7 अर्ब स्थानीय तहमा जाने सङ्घीय सशक्तका बजेटहरू घटेर आएको छ, ताकि यस्ता योजनाहरू छन् तपाईँको यो वर्ष चाहिँ हामीले सुरुवात गरेको अर्को वर्ष कन्टिन्यू गर्नुपर्ने, जस्तै एउटा पकेटको कन्टिन्यू कार्यक्रम हुन्छ, 1 वर्ष 2 वर्ष 3 वर्ष सुरुको वर्ष लगानी भएको हुन्छ, दोस्रो वर्ष पनि कन्टिन्यू आउनुपर्ने, त्यस्ता कार्यक्रमहरू पनि काटिएका छन्।
अन्तमा चाहिँ फेदी खोला गाउँपालिकाको कृषिको समग्र चाहिने वृत्ति विकास र त्यसको विस्तारका निम्ति आगामी कार्यक्रमहरू के छन्?
83-84 बाँझो जग्गाको उपयोगको वर्षको रूपमा हामीले घोषणा गरेका छौँ, नीति कार्यक्रममै राखेका छौँ। यो वर्ष करिब हामी 30,000 रोपनी जग्गालाई चाहिँ भूमि ब्याङ्कमा ल्याउने र त्यसको चाहिँ ब्लक मोडलबाट उत्पादनसँग जोड्ने, त्यसलाई के कुराहरू चाहिन्छ त्यसमा चाहिँ सपोर्ट गर्ने, पालिकाले मात्रै सकेन भने प्रदेशहरूसँग पनि साझेदारी गर्ने यो मोडल छ। अर्को चाहिँ हामी मौरीलाई ब्लकको रूपमा विकास गर्ने, किसानहरूलाई चाँडै धनी बनाउन सकिने, जैविक खेती प्रणालीबाट काम गर्न पनि सकिने, पराग सिचनले गर्दाखेरि उत्पादन वृद्धिमा गर्न सकिने, साना सिँचाइका योजनाहरू, ठुलो सिँचाइका कार्यक्रमहरू, अब रेगुलर बजारका कुराहरू, यी सबै कार्यक्रमहरूलाई हामीले कन्टिन्यू लिएर जान खोजिरहेका छौँ। र विशेष गरी यो वर्ष हामीले पशुमा चाहिँ पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्ने मुख्य लक्ष्य छ।
यहाँले फेदी खोला गाउँपालिकाको कृषिको समग्र विकास र विस्तारका सन्दर्भमा पालिकाले गरिरहेका विभिन्न नीतिगत तथा व्यावहारिक कार्यक्रमहरूको बारेमा जानकारी दिनुभयो, आफ्नो महत्त्वपूर्ण समय कृषि सम्वादलाई उपलब्ध गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद तपाईँलाई पनि यो समय र सम्वादको निम्ति।
आजको कृषि सम्वादमा हामीसँग हुनुहुन्थ्यो स्याङ्जाको फेदी खोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी। आजलाई कृषि सम्वाद यति नै, कार्यक्रमबाट म नरेश न्यौपानी आज्ञा चाहन्छु, नमस्कार।